यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार सरकारी खर्चमा गर्ने मन्त्री परिषदको निर्णय। लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरिद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा 6 महिना थप हुने। नेकपामा आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहित शीर्ष नेताबीच हिजो पनि छलफल, आज नेकपा स्थायी समिति बैठक। सार्वजनिक यातायात संचालनका लागि सरकारले सकेसम्म सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाई। नेपालमा कोरोना संक्रमितको संख्या 17,344 पुग्यो। संक्रमित मध्ये 11,249 उपचारपछि निको भई घर फिर्ता। र विश्वव्यापी मौसम परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिका कारण विकासोन्मुख मुलुकमा मृत्युदर निकै बढ़ने वैज्ञानिकहरूको चेतावनी। अब समाचार विस्तारमा। सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरिद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा 6 महिना थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको असार 29 गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले लकडाउनको अवधिभित्र म्याद सकिएका सम्झौताहरूको बढ़ीमा 6 महिना म्याद थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। गरे बापत नेपाल सरकारलाई थप लागत तिर्न नपर्ने वा अन्य कुनै सुविधा दावी गर्न नपाउने गरी आपूर्तिकर्ता वा निर्माण व्यवसायीको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने अधिकारीले सम्झौताको म्याद थप गर्न सक्ने मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। मन्त्री परिषद बैठकले कोरोना भाइरसका कारण प्रभावित वायु सेवा कम्पनी तथा विमानस्थल परिसरमा संचालित व्यवसाय तथा मनोरञ्जनात्मक वायु सेवा कम्पनीहरूलाई 2076 चैत्र 1 गतेदेखि लकडाउन खुलेको मितिदेखि 1 महिनासम्म लाग्ने पार्किङ शुल्क तथा कोठा भाड़ा 75% छूट दिने र त्यस अवधिसम्म जारी हुने बिलमा विलम्ब शुल्क छूट दिने निर्णय गरेको छ। बैठकले वायु सेवा संचालन अनुमति पत्र नवीकरण दस्तुर र उड़ान योग्यता प्रमाण पत्र दस्तुरमा 50% छूट दिने, नियमित रूपमा बुझाउनु पर्ने विमानस्थल शुल्कहरू भुक्तानी गर्ने अवधि सन् 2020 डिसेम्बर 31 कायम गरी सो अवधिभित्र बुझाएमा विलम्ब शुल्क नलिने निर्णय पनि गरेको छ। यसै गरी बैठकले विश्वव्यापी कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका 2077 स्वीकृत गरी कामदारको उद्धारका लागि रोजगार प्रवर्धन कोषको रकम खर्च गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो।
हामीसँग प्रवर्धन कोषमा पैसा छ र त्यही योगदान गरेका त्यहाँ रकम जम्मा गरेका व्यक्तिहरू विदेशी रोजगारीमा जाँदाखेरि उनीहरूलाई उद्धार गर्नको लागि त्यो रकम खर्च गर्न सकिने र विदेशमा बसेर त्यहाँ बेखर्ची भएका रोजगारदाताले पठाउनलाई नसकेको उनीहरूको आफ्नो आर्थिक स्थिति पनि राम्रो नभएको र फर्कनै पर्ने स्थिति भएकोमा यो कोषको समेत प्रयोग गरेर उहाँहरूलाई उद्धार गर्ने भन्ने निर्णय हो यो।
मन्त्री परिषद बैठकले कोरोना भाइरसको महामारीका कारण विदेश कामदार पठाउन नसकेका वैदेशिक रोजगार कम्पनीहरूले लगातार 2 वर्षसम्म 100 जना भन्दा बढ़ी कामदार पठाउन नसकेको भएमा यसै आर्थिक वर्षमा र नसकेको भए आर्थिक 100 जना भन्दा बढ़ी कामदार पठाउन सकेको भएमा यसै आर्थिक वर्षमा र नसकेको भए आर्थिक वर्ष 2076-77 र 77-78 गरी जम्मा 200 जनालाई वैदेशिक रोजगारीमा पठाउने गरी संस्थाको इजाजत पत्र नवीकरण गर्ने निर्णय गरेको छ। बैठकले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दार्चुलाको टेंकर लगायतका स्थानमा भन्सार कार्यालय स्थापना गर्ने, त्रिवेणी भन्सार कार्यालयको स्तरोन्नति गर्ने र केही भन्सार कार्यालयहरूको कार्यक्षेत्र पुनरावलोकन गर्ने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो।
भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदा त्यो अन्तर्राष्ट्रिय विमानस्थल हुने हुनाले भन्सार बिन्दु त्यहीँ रहनुपर्ने हुनाले त्यसलाई भन्सार बिन्दु कायम गर्ने एउटा विषय छ। त्रिवेणीको भन्सार कार्यालयलाई स्तरोन्नति गरिएको छ, त्यसलाई पनि भन्सार बिन्दु तोक्ने गरी निर्णय गरिएको छ। दार्चुलामा पनि भन्सार कार्यालयको रूपमा स्थापना हुँदैछ र त्यसको लागि टिंकर, झोलुङ्गे बगर, ब्यास छाँगु र दलु क्षेत्र पनि त्यो भन्सार क्षेत्र भनेर कायम गरिएको छ र केही भन्सार बिन्दुहरूको कार्यक्षेत्र परिवर्तन गरेको छ। त्यसमा चाहिँ यो नवलपरासी स्थित महेशपुर भन्सार कार्यालयको कार्यक्षेत्र चाहिँ भुजा, विष्णुपुरा र पसौनी भनेर निर्धारण भएको छ। त्यसै गरी महाकाली भन्सार कार्यालय बैतडीको कार्यक्षेत्र चाहिँ धर्मघाट भनेर भनिएको छ।
मन्त्री परिषद बैठकले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप संचालनका लागि कास्कीको पोखरा महानगरपालिका वड़ा नम्बर 32 रहेको 352 रोपनी र तनहुको शुक्ला गण्डकी नगरपालिका वड़ा नम्बर 5 रहेको 175 रोपनी जग्गा नेपाल सरकारकै स्वामित्वमा रहने गरी उपलब्ध गराउने, बिउ बिजनको किसिम तथा जातहरूको सूची पुरस्कृत गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने तथा सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन 2077 स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले नारायणगढ़ बुटोल सड़क खण्डको विस्तार तथा स्तरोन्नतिका लागि सड़क छेउका रूख तथा विरूवा हटाउन स्वीकृति दिने, साविकको जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवानिवृत्त सुविधाको रकम भुक्तानी दिने, राष्ट्रिय प्रसारण 10 संशोधन नियमावली 2077, रेडियो संचार लाइसेन्स 4 संशोधन नियमावली 2077 तथा चलचित्र निर्माण प्रदर्शन तथा वितरण 6 संशोधन नियमावली 2077 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदले स्मार्ट टेलिकम प्रणालीको इजाजत पत्र नवीकरण दस्तुरको 8 किस्ता तिर्ने अवधि 2077 साल भदौ मसान्तसम्म थप गर्ने, राष्ट्रिय जलस्रोत नीति 2077, रहदानी नियमावली 2077, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली 2077 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्दै हिजो सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उहाँहरू बीच छलफल भएको हो। नेकपा स्थायी कमिटि बैठक आजका लागि बोलाइएको छ। स्थायी समिति बैठक तयारीका क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरूसँग हिजो साँझ छलफल गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सकेसम्म सहयोग गर्ने बताउनु भएको छ। कोविड 19 महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाउन गएका यातायात व्यवसायी र मजदूर संगठनको प्रतिनिधि मण्डलसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले सामर्थ्य अनुरूप समाधानमा अग्रसर रहने बताउनुभयो। त्यस अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय संघ यातायात मजदूर संगठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गर्नुभएको थियो। यसै गरी यातायात व्यवसायी तथा मजदूरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। त्यस अवसरमा अध्यक्ष प्रचण्डले कोरोनाको संक्रमणबाट बन्द रहेका यातायातलाई सुरक्षित रूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाउनु भएको भेटमा सहभागी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो। नेपाली कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समितिले कोविड 19 चुनौतीहरूको सामना गर्न आर्थिक वर्ष 2077-78 मौद्रिक नीति, आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षण क्षमतामा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ। समितिका संयोजक एवं पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले हिजो पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विभिन्न नीतिगत सुझाव दिनुभएको हो। आर्थिक पुनरुत्थान अन्तर्गत कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि, पुनर्तालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अप्नाउनु पर्ने, साथै पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना उद्यम व्यवसाय, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूलाई आर्थिक राहत दिनुपर्ने समितिको सुझाव छ। दुई सय 13 कोरोना भाइरस संक्रमणमुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या 11,249 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजोसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 64.85% कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिनुभयो। यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 4,981 जनाको पीसीआर विधिबाट परीक्षण गर्दा 167 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या 17,344 पुगेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर 4 फुलपिङकट्टीमा हिजो बिहान गएको पहिरोमा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ। पहिरोमा परि अन्य 3 बेपत्ता भएका छन्। पहिरोमा परि 34 निमा स्याङबो शेर्पा र 16 आङजी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा 84 सोमबुटी शेर्पा, 48 सोमसाङ शेर्पा र 12 छिरिङ शेर्पा रहेका छन्। पहिरोले एक घर र एक विद्यालयमा क्षति पुगेको र अन्य 18 घर उच्च जोखिममा रहेको तथा 60 परिवार विस्थापित भएको जनाइएको छ। मेलम्ची खानेपानीको सिन्धुपाल्चोक स्थित अस्थायी बाँध भत्किएर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार राफ्टिङ बोट मेलम्ची नगरपालिका 11 इन्द्रावती नदीमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका राष्ट्रपति जायर मिसाइल बोल्सोनारोको शीघ्र स्वास्थ्य लाभ गरी सुस्वास्थ्यको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आफ्ना ब्राजिली समकक्षीलाई एक सन्देश पठाउनुहुँदै अहिलेको कठिन परिस्थितिमा ब्राजिल र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउनु भएको छ। राष्ट्रपति भण्डारीले COVID-19 विरूद्धको अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयासमा नेपालको पूर्ण सहयोग एवं समर्थन रहने सन्देशमा उल्लेख गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतमा आउने मुद्दालाई त्यसका प्रकृतिका आधारमा वर्गीकरण गर्ने पद्धति शुरू गरेको छ। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा तथा सर्वोच्च अदालतका न्यायाधीश मुख्य रजिस्ट्रार लगायतले देशैभरका उच्च अदालत तथा जिल्ला अदालतमा भर्चुअल माध्यमबाट मुद्दाको फरक व्यवस्थापन पद्धतिको हिजो शुभारम्भ गर्नुभएको हो। त्यस अवसरमा प्रधान न्यायाधीश जबराले अदालतमा आउने विवादको प्रकृति, विषयवस्तु, विवादित प्रश्न र निरूपण हुनुपर्ने विषय तथा विषयवस्तुको गम्भीरता, कार्यवाहीमा लाग्ने समयका आधारमा मुद्दाहरू फरक फरक प्रकृतिका हुने भएकाले फरक प्रकृतिका मुद्दाका लागि व्यवस्थापन पद्धति आवश्यक परेको बताउनुभयो। फरक प्रकृतिका मुद्दा व्यवस्थापन हिजो जिल्ला अदालतहरूमा शुरू भएको र भाद्र 1 गतेदेखि उच्च अदालतमा शुरू हुने सर्वोच्च अदालतले जनाएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोना भाइरस संक्रमणको महामारीका बीचमा पनि गत आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर खतिवड़ाले गत आर्थिक वर्षको समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेका र समग्रमा 71% बजेट खर्च भएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले गत आर्थिक वर्षमा कुल 8.41 अर्ब रूपियाँ राजस्व संकलन भएको र पूँजीगततर्फ केही कम खर्च भए पनि आर्थिक वर्षको बजेटको लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो।
मैले 827 अर्ब राजस्व छ भनेको थिएँ, अहिले 840 अर्ब उठेको स्थिति छ। खर्च पनि अनुमान अनुसारै 10.73 अर्बको खर्च हुने अनुमान गरिएको थियो, अहिले 10.94 अर्ब खर्च भएको छ। अरू विदेशी सहायता र अरू किसिमका आन्तरिक ऋणका जे लक्ष्यहरू थिए त्यो अनुसारै भएको छ। समग्रमा सुरु बजेट अनुमानको 71% भएको छ खर्च, र सुरु बजेट अनुमानको 75% राजस्व गत आर्थिक वर्षको 4 महिना चाहिँ आर्थिक क्रियाकलापहरू प्रभावित भएको अर्थमा बुझ्ने हो भने बजेट कार्यान्वयनलाई सन्तोषजनक मान्नुपर्छ भन्ने मलाई लाग्छ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले गत आर्थिक वर्षको चालुतर्फको खर्च बढ़ी हुँदा आर्थिक वृद्धिमा असर देखिए पनि केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको 2.3% हाराहारीमा आर्थिक वृद्धि दर कायम हुने अनुमान रहेको उल्लेख गर्नुभयो। वहाँले असारबाट राजस्वले गति लिएको र खर्च समेत बढ़ेको जानकारी दिनुहुँदै व्यापार घाटामा सुधार आएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षको पहिलो दिन नै बजेटसँग सम्बन्धित मार्गदर्शन जारी गरिएको र बजेट कार्यान्वयनको पूर्व तयारीका विषयमा ठूला बजेट भएका मन्त्रालयहरूसँग छलफल र ताकेता अघि बढ़ाइएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित मार्गदर्शन निर्देशिका साउनभित्रै जारी गर्ने र मन्त्रालयले तयार गर्नुपर्ने नयाँ कार्यविधिहरू भदौ मसान्तभित्रै तयार गरिसकिने स्पष्ट पार्नुभयो। उहाँले स्थानीय निकायको बजेट खर्च औसतमा 40% मात्र भएको र कतिपय स्थानीय तह गाउँ नगरसभा बजेट नै पास गर्न नसकेको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले सबैभन्दा बढ़ी बेरुजुमा अर्थ मन्त्रालयकै देखिएको पूँजीगत खर्च बढ़ाउन नसकिएको, बजेटले नागरिकको जीवनमा खासै परिवर्तन ल्याउन नसकेको, वित्तीय अनुशासन कमजोर रहेको र बजेट बाँडफाँडमा विश्वसनीयता गुम्दै गएको भन्दै अर्थ मन्त्रालयको भूमिका सम्बन्धमा प्रश्न गर्नुभएको थियो। अर्थ एवं संचार तथा सूचना प्रविधि मंत्री डाक्टर युवराज खतिवड़ाले डिजिटल नेपालको अवधारणालाई मूर्त रूप दिन मन्त्रालयले अघि सारेको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड़ दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गर्नुहुँदै संचार मन्त्री डाक्टर खतिवड़ाले समृद्ध नेपाल सुखी नेपालीको सरकारको लक्ष्य पूरा गर्ने गरी आफ्नो कार्यक्षेत्रका जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्ण मणि दुवाड़ीले समयमै काम सम्पन्न गर्न कार्ययोजना अघि ल्याएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगलाई उपलब्ध कर्मचारीको समुचित परिचालन गरी आयोगको कामलाई अगाडि बढ़ाउन निर्देशन दिएको छ। राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगको हालसम्मको कार्य प्रगति सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकले आयोगमा पदाधिकारीको नियुक्ति नहुँदासम्म कार्यरत कर्मचारीले ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो। बैठकमा सांसदहरूले पिछड़िएका वर्ग र जात जातिको प्रतिनिधित्व गर्ने संवैधानिक आयोगहरू को काम सन्तोषजनक नभएको भन्दै पदाधिकारीको नियुक्ति र कर्मचारीको खटन पटनमा समेत ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वनलाई समृद्ध र आर्थिक विकासमा जोड़ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभएको छ। समितिको हिजोको बैठकमा सांसदहरूले वैज्ञानिक वन व्यवस्थापन उद्देश्य अनुरूप सफल हुन नसकेको फड़ानी गरिएका वनलाई प्रदेशले उपयुक्त व्यवस्थापन नगरेको कटान गरिएका काठ कुहिएर काम नलाग्ने हुँदा समेत मन्त्रालय मौन रहेको जस्ता विषयमा मन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूले अगस्त 1 आन्तरिक हवाई उड़ानहरू नियमित गर्न सरकारसँग माग गरेका छन्। पर्यटनसँग सम्बन्धित विभिन्न 35 संस्थाले हिजो संयुक्त पत्रकार सम्मेलन गरी आन्तरिक उड़ानसँगै अगस्त 15 अन्तर्राष्ट्रिय तालिकाका उड़ानहरू शुरू गरी सीमानाका समेत खोल्न माग गरेका हुन्। आन्तरिक तथा बाह्य उड़ान ठप्प भइसँगै नेपाली पर्यटन उद्योग शून्य अवस्थामा पुगेको भन्दै उनीहरूले स्वास्थ्य सुरक्षा अपनाउँदै उड़ान खोल्न दवाब दिएका छनृ प्रदेश नम्बर 5 स्थानीय तहहरूले आगामी वर्षको बजेट मार्फत कृषि स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेका छन्। उनीहरूले कृषि उत्पादन वृद्धि तथा शिक्षा र स्वास्थ्यमा सबैको सहज पहुँच जस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा पारेका हुन्। रूपन्देहीबाट कमला पाण्डेको रिपोर्ट।
सिद्धगंगा नगरपालिका अर्घाहाँचीले नगरभित्र उत्पादन हुने तरकारी फलफूल दूध र मासुजन्य वस्तुको उत्पादन पछाडिको बिक्रीमा अनुदान दिने कार्यविधिलाई आर्थिक वर्षको बजेटमा समावेश गरेको छ। गंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी
उत्पादन पछाडिको बिक्रीमा आधारित अनुदान दिने तारिख बनाएका छौँ। हामीले मासुमा प्रति किलो 50 रुपियाँ, मह पनि कम्तीमा 50 किलो उत्पादन गर्छ भने महमा 50 रुपियाँ, लोकल कुखुरा न्यूनतम 50 किलो चाहिँ गरेर हुने प्रति किलो 50, अनि व्यवस्थित ढंगले न्यूनतम 5 रुपियाँबाट शुरू गर्यो भने प्रति किलो पनि 5 रुपियाँ कृषि फलफूल तरकारी दिने गरेका छौँ।
यस्तै सरकारले छुट्याएको आगामी वर्षको बजेटमा कुल बजेटको 21.46% बजेट मात्र लैंगिक रूपमा प्रत्यक्ष लाभ पुग्ने बजेट रहेको छ। गत वर्ष यो प्रतिशत जम्मा 14.28% रहेको थियो। प्रदेश सरकारले आफ्ना संरचना ऐन नीति तथा कार्यक्रममा लैंगिक समानता, हिंसा न्यूनीकरण र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छ।
प्रदेश नम्बर 5 सामाजिक विकास मन्त्री सुदर्शन बराल
50% धाराहरू लैंगिक नैतिक प्रकारको महिला सशक्तिकरण गराउनका लागि पर्याप्त ध्यान दिएका छौँ।
बासगढ़ी नगरपालिका बर्दियाले लैंगिक रूपमा महिलालाई अगाडि ल्याउन शिक्षा स्वास्थ्यसँगै पूर्वाधारका कार्यक्रमलाई समेत ध्यान दिएर महिला बाल बालिका र युवालाई सिपमूलक तालिम दिई रोजगारी बनाउन कृषि र पशुपालनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ। बासगढ़ी नगरपालिकाका उप प्रमुख सुषमा चौधरी
शिक्षालाई हामी प्राथमिकता दिएका छौँ। कृषि, पशु, महिला बाल बालिका अनि सहकारी कृषि अन्तर्गत तरकारी खेती गर्न चाहनु भयो भने शाखाबाट निशुल्क रूपमा बिउबिजनहरू तालिमहरू दिने,
वैदेशिक रोजगारबाट फर्कनेको संख्या बढेसँगै युवालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम र दक्ष बनाई रोजगारी बनाउने बाटोमा स्थानीय तहले आर्थिक वर्षको बजेटमा कृषिलाई बढ़ी प्राथमिकता दिएको हो। कमला पाण्डे, रेडियो नेपाल, बुटवल।
बुटलबाट लागू जाजरकोटतर्फ, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढ़ी पहिरोका कारण सयौं घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोले सयौं हेक्टरमा लगाएको धान र मकै बाली नष्ट गरेको छ भने सड़क अवरूद्ध हुँदा आवत जावतमा समेत समस्या भएको छ। बद्री पन्तको रिपोर्ट।
भारीकोट गाउँपालिकामा विस्थापित परिवारले कुनै राहत पाउन सकेका छैनन्। पहिरोमा 11 जनाको मृत्यु भयो भने अझै 3 जना बेपत्ता छन्। ठूलो संख्यामा स्थानीय विस्थापित हुँदा समेत सरकारले तिरपाल समेत दिन नसकेको बाढी पहिरो पीड़ितको गुनासो छ।
घर माथि पनि बस्ने ठाउँ नै, तल पनि बस्ने ठाउँ नै, घरभरि भत्किन अलि त जिउ मात्रै जोगेन, आल्न खाने पिने नभइकन आज भोक भोकै नाग नगै बस्या।
कता बेपत्तामा छन् भनेर चाहिँ एउटा सरकार पनि पुगेको छैन।
1100 घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भएको छ। गाउँपालिकाले मृतक तथा पत्ताका आफन्तलाई प्रति व्यक्ति 5,000 दरले राहत रकम उपलब्ध गराएको छ। वडाको तथ्याङ्क संकलन गर्ने काम भइरहेको अध्यक्ष शाहको भनाइ छ।
1100 घर परिवार हाम्रो विस्थापित छन्। अहिले विद्यालयहरूमा आफन्तहरूको सहारामा बस्नु भएको छ। भौतिक पूर्वाधार संरचना पूर्ण रूपमा ध्वस्त भएको छ। मान्छेका मान्छेलाई व्यवस्थित गरी बाँच्न लगाउने र मरेका मान्छेको परिवारलाई राहत दिने गरी हामी अगाडि बढ़ेका छौँ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत जिल्लाका सांसदहरूको टोली हेलिकप्टरमा केही राहत सामग्री लिएर बारेकोट आए पनि उक्त सामग्री वितरण हुन सकेको छैन। सार्की टोल, जिरी, तल्नु जिरी, धौलाकोट, मैना, तोलखाना, घरती गाउँ लगायत बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। विस्थापित परिवार विद्यालय खुला चौरमा बसिरहेका छन्। पहिरोले 4 घर, 5 घर, 6 घर पूर्ण रूपले क्षति गरेको छ। यसै गरी 800 घर पहिरोको जोखिममा रहेका छन्। बाढी पहिरोले 100 हेक्टरमा लगाएको मकै पाली, धान खेती नष्ट गरेको छ। एक गाउँबाट अर्को गाउँमा जाने आउने बाटो समेत बन्द भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीलाई 1,00,000 रूपियाँ घुससहित पक्राउ गरेको छ। आयोगको टोलीले ढोरपाटन नगरपालिकाको एक विकास आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा पोखराको 0 किलोमिटरबाट इन्जिनियर अधिकारीलाई पक्राउ गरेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनुभयो। यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकम सहित पक्राउ परेका छन्। लेखा अधिकृत पोखरेल लाई 65,000 रूपियाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी मौसम परिवर्तन र यसले निम्ति आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण करोड़ौं मानिसको अत्यधिक गर्मीले मृत्यु हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। विशेष गरी विकासोन्मुख देशहरूमा बाहिर घाममा काम गर्ने मजदूरहरूको स्वास्थ्य जोखिममा रहेको वैज्ञानिकहरूले बताएका छन्। अत्यधिक गर्मीका कारण शरीरको तापक्रम हानिकारक रूपमा बढ़ने, जसका कारण मानिसका महत्वपूर्ण अंगहरू क्षति भई मृत्युसम्म हुन सक्ने वैज्ञानिकहरूले औल्याएका छन्। भारतमा कोरोना संक्रमितको संख्या 10,00,000 नाघेको छ। गत 24 घण्टामा 35,468 जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या 10,05,637 पुगेको वर्ल्डमिटरले जनाएको छ। भारतमा गत 24 घण्टामा 680 जना कोरोना संक्रमितको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या 25,609 पुगेको छ। अमेरिकामा गत 24 घण्टामा 67,406 जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या 36,89,043 पुगेको छ। ब्राजीलमा गत 24 घण्टामा 43,829 जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या 20,14,738 पुगेको छ। अब आर्थिक समाचार।
आन्तरिक राजस्व विभागले साना करदाताले बैंकमा कर र आय विवरण एकैसाथ बुझाउने प्रणाली बिहिबारदेखि शुरू गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली नाम दिएको सो प्रणालीको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालयबाट शुभारम्भ गर्नुभयो। विभागले आर्थिक वर्ष 2077-78 बजेटले अघि सारेको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रूपमा राजस्व व्यवस्थापन प्रणाली लागू गरेको हो। कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रणालीको विकाससँगै सानो कर तिर्न रकम बढ़ी खर्च हुने कठिनाईले कर दाखिला नगर्ने समस्यामा कमी आउने बताउनुभयो। अर्थमन्त्री खतिवडाले अहिले कर कार्यालयहरूलाई करदाता नजिक लगिएको र कर तिर्न सजिलोको लागि द्रुत गतिको इन्टरनेट सेवा अप्टिकल फाइबर मार्फत देशैभर विस्तारमा जोड़ दिएको बताउनुभयो। अर्थमन्त्री खतिवडाले गत वर्षको राजस्व संशोधित लक्ष्य अनुसार नै संकलन गर्न र खर्च गर्न सफल भएको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले राजस्व व्यवस्थापन प्रणाली लागू भएपछि देशभरका 5,00,000 भन्दा बढ़ी करदाता लाभान्वित हुने बताउनुभयो। कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बजेटको कार्यान्वयन शुरू भएसँगै विभागले 10 करदाता सेवा समेत बिहिबारबाटै शुरू गरेको जानकारी दिनुभयो। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बिहिबार नेप्से परिसूचक 2.38% बढेर बन्द भएको छ। आर्थिक वर्ष 2077-78 पहिलो दिनमा नै नेप्से परिसूचक हरियो भएपछि लगानीकर्ताहरू उत्साहित भएका छन्। बिहिबार नेप्से परिसूचक 32.42 अंकले बढेर 1,394.77 पुगेको छ। यस दिन विभिन्न 180 कम्पनीहरूका 16,545 कारोबारहरूबाट 1,04,17,70,000 रुपियाँ बराबरका 29,14,518 किता शेयरहरू किनबेच भएका छन्। बिहिबार कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सबैभन्दा माथि रहेको छ। तेस्रो मुलुकबाट आयात गरिएको 2 अर्ब रुपियाँ बराबरका 800 कन्टेनर मरिच, केराउ, छोकडा, सुपारी, सुक्खा बन्दरगाह, भन्सार, नाका, वीरगंजमा अलपत्र परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयात अनुमति बिना ठूलो परिणाममा भित्राइएको मरिच, केराउ, छोकडा, सुपारी 2 महिना भन्दा बढ़ी समयदेखि सुक्खा बन्दरगाहमा भन्सार जाँचपास नभई अलपत्र परेको हो। आयातकर्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक पटक अनुमति माग गर्दै आएको भन्दै विभागले अनुमति नदिएपछि व्यवसायीले वस्तु निर्यातकर्तालाई नै फिर्ता गर्न पाऊ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका छन्। गत चैत्र 16 सरकारले केराउ, छोकडा, मरिच, सुपारी लगायतका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध लगाउनु अघि नै सिपमेन्ट आएका वस्तु सुक्खा बन्दरगाह, कोलकाता र विशाखापट्टनम बन्दरगाहमा आइसकेको हुँदा व्यवसायीहरूले आयात गरेका थिए। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई उद्धृत गर्दै वीरगंजबाट हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरितामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहिबार निकालेको नयाँ वरितामा नेपाल 170 स्थानमा रहेको छ। गत महिना नेपाल 170 स्थानमै रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र मालदिव्स रहेको छ। भारत 108 स्थानमा रहेको छ भने मालदिव्स 155 स्थानमा रहेको छ। नेपाल भन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। कोरोना भाइरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप परेको छ, जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपाल सहित सबै राष्ट्रको वरिता यथावत रहेको छ। नयाँ वरिताको शीर्ष स्थानमा बेल्जियम रहेको छ। त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्याण्ड र पाँचौं स्थानमा उरुपे रहेका छन्। गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक जोइस्युन कुकले वरियताका खेलाड़ीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थाल्नु भएको छ। प्रशिक्षक कुकले वरियताका खेलाड़ीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याउनु भएको हो। नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाली ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि भौतिक दूरी अवलम्बन गर्नुका साथै सुरक्षित हुने उपायहरू अवलम्बन गरी प्रशिक्षण गरिरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले आगामी वर्ष टोकियोमा ओलम्पिक गर्न प्रतिबद्ध रहेको बताएको छ। कोविड 19 महामारीले यसै वर्ष हुने ओलम्पिक खेल स्थगित गरी आगामी वर्ष जुलाई 23 अगस्त 8 हुनेछ। खेल प्रतियोगिताहरूमा पर्यटन सुरक्षा प्रबन्धन अपनाइने र सम्भवत दर्शकहरूले पनि स्टेडियममै आई खेल हेर्न सक्ने आशा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षले बताउनु भएको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। मौसम पूर्वानुमान महाशाखाले साउन 4 गतेदेखि केही दिन भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यो अवधिमा नेपालका विभिन्न भागमा मनसून सक्रिय भई धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो। यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्न सक्ने भएकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आइतबारदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसूनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानले बताउनुभयो। आज देशभर सामान्यतया बदलिरही अधिकांश स्थानमा वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 10.6 मिलिमिटर, अहिले बिहान सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:19 भयो भने सूर्यास्त भरि साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार सरकारी खर्चमा गर्ने मन्त्री परिषदको निर्णय लकडाउनका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेका खरिद तथा निर्माण सम्झौताको म्याद बढ़ीमा छ महिना थप हुने नेकपामा आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहित शीर्ष नेताबीच हिजो पनि छलफल आज नेकपा स्थायी समिति बैठक सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सकेसम्म सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाई नेपालमा कोरोना संक्रमितको संख्या 17,344 पुग्यो संक्रमित मध्ये 11,249 उपचारपछि निको भई घर फिर्ता र विश्वव्यापी मौसम परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिका कारण विकासोन्मुख मुलुकमा मृत्युदर निकै बढ़ने वैज्ञानिकहरूको चेतावनी सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ हवस् त नमस्ते